رمضان رحمت کا سامان، رمضان بخشش کا اعلان، مدنی مذاکرہ علم و عمل کا جہاں.
والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله. فرمان سیدنا مولا علی شیر خدا رضی اللہ عنہ، ہر شخص کی دعا پردے میں ہوتی ہے یہاں تک کہ محمد صلی اللہ علیہ وسلم اور ان کی آل پر درود پاک پڑھ لے. صلو علی الحبیب صلی اللہ علی محمد وعلی آلہ واصحابہ مبارک وسلم. صلو علی الحبیب صلی اللہ علی محمد. اللہم سلمنی من رمضان وسلم رمضان لی وسلمہ منی. اے اللہ، مجھے رمضان المبارک میں سلامت رکھ اور رمضان المبارک کو میرے لیے سلامتی والا بنا اور اس کو مجھ پر سلامتی کے ساتھ گزار. اللہم اجرنی من النار، اللہم اجرنی من النار، اللہم اجرنی من النار. صلوا علی الحبیب صلی اللہ علیہ محمد.
محمد بلال اتاری لاہور سے عرض کر رہا ہوں. امیر اہل سنت نے اعتکاف کی باتیں بتائی تھیں تو میں نے اعتکاف کی نیت کی تھی اور میں آج مسجد میں اعتکاف میں بیٹھ گیا ہوں. میرے لیے، میرے ماں باپ کے لیے بغیر اصحاب بخشش کی دعا کرنا.
میرا امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ ایک کثیر تعداد الحمدللہ سنت اعتکاف کے لیے مساجد میں حاضر ہوئی، تو دیکھا یہ جاتا ہے کہ مساجد کے اندر جب ایک بڑی تعداد آتی ہے تو لوگ ہنسی مذاق بھی کرتے ہیں، تو سوال یہ ہے کہ کس طرح کا طنز و مزاح یا ہنسی مذاق مسجد میں کیا جا سکتا ہے؟ جواب ارشاد فرمائیے.
مسجد میں عبادت کی جا سکتی ہے، تلاوت کی جا سکتی ہے، وہ بھی کسی کو تلاوت کے سبب بھی تکلیف نہ پہنچے، تو آہستہ آہستہ جب کچھ مل کر تلاوت کریں تو ہر ایک آہستہ آہستہ کرے گا. اتنی آواز تو ہونی ضروری ہے، کانوں سے سن لیں اپنے. بعض لوگ زور زور سے پڑھ رہے ہوتے ہیں، ان دنوں میں پڑھ رہے ہوتے ہیں رمضان میں، تو اس طرح زور زور سے جو سب مل کے تلاوت کر رہے ہوتے ہیں، ایک پڑھ رہا ہے دوسرا بھی زور سے پڑھ رہا ہے، تو یہ گناہ کا کام ہے. یہ بالکل یعنی کہ اس طرح نہیں کرنی ہے. اکیلا ہے، کوئی اور ہے ہی نہیں جس تک آواز پہنچ رہی ہے، یا جو ہے وہ سن رہے ہیں، تب تو زور سے پڑھی جا سکتی ہے. یا طلبہ کرام ہے کہ وہ سبق کی تکرار کر رہے ہیں تو یہ تلاوت نہیں کر رہے، اپنا سبق یاد کر رہے ہیں تو یہ زور زور سے پڑھ رہے ہیں، تو ان کے لیے جائز ہے. تو بہرحال تلاوت کریں، درود شریف پڑھیں، تو عبادت کرتے رہیں، لیکن عبادت میں بھی عبادت کرنے والے کو کسی کے سے اس کی آواز سے یا انداز سے دوسرے کو تکلیف نہیں ہونی چاہیے. تو طنز و مزاح میں تو تکلیف کا پورا پورا امکان ہے، اور یہ مسجد میں طنز و مزاح مذاق مسکری یہ تو اجازت دی ہی نہیں جا سکتی، سوال ہی نہیں ہے. اللہ پاک ہم سب کو بچائے ان چیزوں سے اور سنجیدگی نصیب فرمائے. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام شبیر احمد اتاری ہے، میں ضلع کشمور سے بات کر رہا ہوں. میں نے سنت اعتکاف کی نیت کی تھی 10 دن کی، میں ٹائم پر نہیں پہنچ سکا ہوں. مغرب کی ٹائم پر میں 7:30 پر پہنچا ہوں. یہ کہہ رہے ہیں تمہارا نفلی اعتکاف ہوگا، یعنی کہ سنت اعتکاف نہیں ہوگا، اس لیے رہنمائی فرمائیں پلیز.
सुन्नत एहतिकाफ के लिए ये जरूरी है कि एहतिकाफ की नियत के साथ 20वें रोजे के गुरूब आफ्ताब के वक्त मस्जिद में मौजूद हो। इस हाल में ये मस्जिद में हो कि सूरज इसके ये आ गया एहतिकाफ की नींद और सूरज डूबा है मस्जिद में ये तो इसका ये सुन्नत एहतिकाफ 10 दिन का सही हो जाएगा। सूरज डूबने के बाद पहुंचा तो फिर इसका ये बस वही ये नफल एहतिकाफ है। अब जब जब मस्जिद से बाहर निकले तो नए सिरे से नियतें करता रहे, और बिल्कुल ना निकले तो फिर नियत दोहराने की जरूरत नहीं होगी। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
अमीर अहले सुन्नत से एक सवाल पूछना था कि आजकल पुराने नोटों को देकर नए नोटों को खरीदना और ऊपर पैसे अदा करना शरई लिहाज से ये जायज़ है या नाजायज़ है, इसकी वजाहत फरमा दें। जजाकल्लाहु खैरा।
एक बैठक में यह लेन देन हो जाता है या दिया और लिया तो सही है। फोन पर तय कर दिया गया यूं तो ये सही नहीं है। फोन पर या जैसे भी एक निशस्त होना एक तरह की चीज का ये जो बेचना ये बेचना ही या तबादला जो भी कर रही है तो ये एक निशस्त में एक ही बैठक में एक ही मजलिस में ये होना चाहिए वरना गुना है। और आजकल ऐसा शायद होता नहीं है तो फोन पर ही सौदे हो रहे होते। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
अब्दुल अजीज हैं, मालूम करना चाहते हैं ज़कात की रकम से इस साले सवाब के लिए कुरान पाक या इस्लामी किताबें तकसीम करना कैसा है?
नहीं, ज़कात की रकम से अगर देना है किताब या कुरान करीम नुस्खा तो सिर्फ हकदार को देंगे। अब वो ज़कात देंगे तो ज़कात पर जो सवाब मिला वो इसाल कर सकते हैं। जैसे फर्ज नमाज पढ़ी तो उसका भी इसाले सवाब तो कर सकते हैं। वैसे इसाले सवाब के लिए सबको बांटना ये तो फिर ज़कात नहीं होगी। अगर गरीब अमीर सबको बांट रहा है तो जो जो हिस्सा इसने गरीब को दिया उतनी ज़कात हकदार को दिया तो उसकी ज़कात हो जाएगी। और जो गैर मुस्तहिक को पहुंचे जो भी किताबें वगैरह उसकी तरह वो हिस्सा ज़कात में काउंट नहीं होगा।
आरिफ शाह कहते हैं, क्या मुअत्तकी बहालत मजबूरी एक मस्जिद से दूसरी मस्जिद में मुंतकिल होकर इतका पूरा कर सकता है?
अब मुंतकिल होने की मजबूरी ऐसी है कि वहां दरिंदा आ गया, अब जान बचाना जरूरी है, या छत गिर गई, तो इसी सूरत में कोई ऐसी मजबूरी जिसको शरीयत मजबूरी तस्लीम करे तो दूसरी मस्जिद में फौरन मौतकिफ हो जाए निकल गए तो सूरत है। बाकी अब दोस्त वहां बैठा है और मजबूरी है या दिल नहीं लगता तो वहां चला जाओ तो ये मजबूरी नहीं है। या वहां इफ्तार में चीजें अच्छी मिलती हैं यहाँ तो खाली पानी पकड़ा देते हैं चलो यार वहां दिल लगेगा। तो इस तरह की मजबूरियों से या कोई भी इसको ये दो मजबूरियों की मिसाल बाहर शरीयत में दी हुई है। ऐसी मजबूरियों
लड़की आलिमा हो और लड़का आलिम ना हो तो क्या रिश्ता हो सकता है?
जी, दीगर शराइत पाई जाती हैं, सुन्नी से यह लकीदा है और कोई और खराबी नहीं तो हो सकता है।
क्या हर मस्जिद में इतकाफ करवाना जरूरी है?
पूरी आबादी में किसी एक फर्द ने भी एहतिकाफ कर लिया 10 दिन का, ये रमजान शरीफ के आखिरी 10 दिन का, तो सबसे वो सुन्नत जो थी वो उतर गई। और किसी ने नहीं किया तो सब सुन्नत के तारिक ठहरेंगे, सुन्नत छोड़ने वाले ठहरेंगे। सुन्नत मुअक्कदा अलल किफाया, ये सुन्नत किफाया, ये एहतिकाफ जो ये पूरी बस्ती का लिखा, बस्ती में शहर भी आ गया, कस्बा शहर कस्बा भी चला गया। हाँ, गांव आया कि नहीं? गांव की इतनी इतनी बस्तियां होती हैं, चक्कों की इतनी छोटी छोटी बस्तियां होती हैं।
जकरिया सुल्तानी ये मालूम करना चाहते हैं, क्या रिश्तेदार के जनाजे में शिरकत के लिए मोतकी मस्जिद से बाहर निकल सकता है? अली रजा मालूम करना चाहते हैं, अगर मोतकी भूले से मस्जिद से बाहर आ गया या ऐसी जगह चला गया जो मस्जिद का हिस्सा नहीं तो क्या इतका बाकी रहेगा या टूट जाएगा?
टूट जाएगा।
गुलाम यासीन मालूम करना चाहते हैं, अगर खुद से पसीने की बू आ रही हो तो ऐसी सूरत में नमाज पढ़ने का क्या हुक्म है?
मकरू लिखा है हजरत ने।
अपने कपड़ों से या
जी
अपने बदन से आ रही
जी
नहाना पड़ेगा उसको,
जी
तभी ने कोई ऐसा वो करना पड़ेगा काम जिससे बदबू खत्म हो जाए। मतलब इत्र लगाने से भी गले बनी है बदबू, अच्छी अच्छी इत्र हो तो बदबू दब जाएगी, अब खुशबू आ रही है।
اشتیاق گجر ہیں، اگر کسی کا بچہ یا بچی چھوٹی عمر میں انتقال کر جائے تو کیا ان کے لیے دعائے مغفرت کر سکتے ہیں؟
بالکل کر سکتے ہیں.
شیراز میمن معلوم کرنا چاہتے ہیں، والد کے علاج پر لگائی گئی رقم کو کیا والد کے ترکے سے وصول کرنا درست ہوگا؟
اولاد نے خرچ کر دی، ادھار تو پیسے بھی نہیں دی تھی، اب کیسے وصول کرے گا؟ قرضہ والد کے ترکے سے نکالا جا سکتا ہے، قرضہ بھی تو قرضہ ہو نا، تو علاج کیا ہے بیٹے نے، کیسے نکالے گا اس کو؟
جی ایسا ہی ہے. ویسے تو اگر کوئی اور صورت ہے ان کی خاص پیچھے کوئی ایسی بات ہے تو اس کے لیے پھر دارالافتاء میں رابطہ کریں.
سوال پڑھنے سے تھوڑا سا یوں ایک خیال جیسے آتا ہے کہ سوال کرنے والے کو شاید کسی کی معلومات ہوتی ہوگی، یار کسی نے کسی کے والد کا انتقال ہوا تھا، والد سب بیمار تھے تو اس نے علاج پر خرچ کیا تھا، اور آج جب والد کا انتقال ہو گیا تو یہ بیٹھ کر کہہ رہا ہے کہ بھائی میں نے جب اپنے باپ پر جو علاج پر خرچ کیا ہے نا، مجھے وہ بھی پیسے واپس کرو. ہو سکتا ہے ایسی کوئی صورت،
ایسا ہوتا ہے،
ایسا ہوتا ہے. تو پھر ایسے میں نا باتیں بہت ہوتی ہیں کہ یار باپ پر خرچ کیا ہے تو باپ نے زندگی بھر تجھ پر خرچ کیا ہے، وہ تو کیا ترکے سے وصول کر رہے ہو؟
گھر پہ لگاتے ہیں اور بہت سارے اس طرح کے معاملات ہوتے ہیں، تو وہ اس کو تبرع یعنی بطور بھلائی کے کہتے ہیں، وہ ثواب کے طور پر ہی عام طور پہ ہوتا ہے. کوئی نادر صورت بعض اوقات اس طرح کی الگ ہو جاتی ہیں تو اس کی پھر پوری تفصیل لی جاتی ہے. بہرحال عمومی طور پہ ایسا نہیں ہوتا، وہ احسان کے طور پہ بھلائی کے طور پر ہی خرچہ ہوتا ہے.
اولاد کو ماں باپ پر عذر جو خرچ کرتے ہیں، اس میں کاپی پہ لکھ لے کہ آج ابو کی دوائی اتنے کی آئی، آج ابو کا کیلا اتنے کا آیا، آج امی کا دوائی اتنے کی آئی، امی کا چشمہ صحیح کرایا تھا وہ اتنے کا تھا، تھوڑا بنا لے حساب کتاب اور پھر انتظار کرے دونوں کے رخصت ہونے کا، پھر کاپی نکالے کہ بھائی میں نے ٹوٹل جو ہے نا ماں باپ پر اتنا خرچ کیا ہے، تو بھائی بہنوں کو بولے میرے کو بھی اتنا پیسے واپس کرو، ارے میں نے خرچ کیا اتنا، تو ایسے یہ حساب کتاب صحیح ہے؟
امی نے جو تیرے کو پیٹ میں رکھنے کے جھٹکے کھائے نا، ساری دنیا کی دولت بھی اس کا بدل نہیں ہو سکتی. والدین کے حقوق بہت زیادہ ہے، ان سے سبک دوش یعنی بری اس ذمہ ہونا ممکن نہیں. چنانچہ ایک صحابی رضی اللہ عنہ نے بارگاہ نبوی علی صاحب الصلاۃ والسلام میں عرض کی، ایک راہ میں ایسے گرم پتھر تھے کہ اگر گوشت کا ٹکڑا ان پر ڈالا جاتا تو کباب ہو جاتا. میں اپنی ماں کو گردن پر سوار کر کے 6 میل تک لے گیا ہوں، کیا میں ماں کے حقوق سے فارغ ہو گیا ہوں؟ سرکار نامدار صلی اللہ علیہ وسلم نے فرمایا، تیرے پیدا ہونے میں درد کے جس قدر جھٹکے اس نے اٹھائے نے تیری ماں نے اٹھائے ہیں، شاید یہ ان میں سے کسی ایک جھٹکے کا بدلہ ہو سکے. حوالہ المعجم الصغیر للطبرانی جلد اول پیج نمبر 92 حدیث نمبر 256. یعنی ایک جھٹکے کا بدلہ ہو سکے، وہ بھی شاید، کنفرم کے الفاظ نہیں ہے، شاید. ایک شخص نے اپنی ماں کو کندھے پر سوار کر کے 7 حج کرائے، 7ویں حج پر خیال آیا کہ شاید میں نے ماں کا حق ادا کر دیا. رات کو خواب میں دیکھا کہ کوئی کہنے والا کہہ رہا تھا کہ جب تو بچہ تھا اور سردی سخت تھی تو ماں کے پاس سو رہا تھا، تو نے گندگی کر دی، تیری ماں نے بستر اٹھا کر دھویا، غریبی کی وجہ سے دوسرا بستر نہ تھا، تیری ماں اسی گیلے بستر پر کڑکتی سردی میں لیٹ گئی اور تجھ کو رات بھر اپنے سینے پر لٹائے رکھا، تو کہتا ہے حق ادا ہو گیا. اے نادان، ابھی تو اس ایک رات کا بھی حق ادا نہیں کر سکا. یوں ماں باپ کے حقوق سے فارغ ہونا یہ ممکن نہیں ہے، اتنے احسانات ہیں ماں باپ کے. یا آج کل جو ماں باپ کو آنکھیں دکھاتے ہیں نا، ماں چپ رہے تو یہ سمجھ نہ پڑے، ابو آپ بار بار بیچ میں مت بولو، آپ کو سمجھ پڑتی نہیں ہے. ماں باپ کو سب سمجھ پڑتی تھی، تجھے مطلب ہے جس طرح پالا پوسا، باپ نے انگلی پکڑ کے چلنا سکھایا، اب باپ کو سمجھ نہیں پڑتی، بڈھا ہو گیا ہے، مطلب سٹھی آ گیا ہے. بار بار یعنی کہ میں نے دیکھا ہے، ایک بار ایک جگہ تھا میں تو والد صاحب، باقی وہ بوڑھے اور مریض تھے، تو کچھ بولتے تو ان کا بیٹا میں اصل ایک دو بار دیکھ گیا، کرتے تھے اس کو بتاؤ مت، یعنی वो बुढ़ापे में लूज टॉकिंग हो जाती है बाज़ूकात, इसका इनकार नहीं है, लेकिन मुझे बहरहाल वो अजीब सा लगा। इसमें वालिद साहब के दिल पर क्या गुजरती होगी, इसे चोट लगती होगी। आज मैं इस नेज पर पहुंच गया हूं कि मुझे बोलना भी नहीं आता, तो बेटा बार बार मेरी लगाम खींचता रहता है। बड़ा नाजुक दौर आ गया है। अब बाप अगर लूज टॉकिंग कर रहा और कोई गुनाह भरी गुफ्तगू या कोई घर की पोल नहीं खोल रहा जो नहीं खोलनी चाहिए बाजार में नहीं आनी चाहिए, वो तो अलग बात है, लेकिन बात का तो यूं कर रहा, तो हर वक्त लूज टॉकिंग को बाप ऐसा क्रेक भी नहीं था, नॉर्मल था, बड़ी अक्ल की बातें करता था और बिल्कुल भी यानी कि उस वक्त ऐसे आसार नहीं थे कि उसका जहन जो है ना वो काम नहीं कर रहा, यूं सेट थे वाली साहब, लेकिन बेटे की आदत होगी करते रहते थे। अब वो बेवकूफ मतलब कि मेहमान जो हूं वो देख लेता हूं यूं करते, फिर भी तो अक्लमंद बाप था या बेटा था, फैसला आप पे छोड़ा। अब ये मैं तो ये नई बातें मेरे लिए नई बातें यार, माँ बाप पर खर्च करे ये वसूल करे या इसको लिख के तो हुआ यार, माँ ने जो तुझे दूध पिलाया था ये पता कहीं बिकता ही है, सोने के तोल पे भी बिकता ही है माँ का दूध, माँ ने अपना खून पिघला के तुझे पिलाया, और माँ जब तू रात को सोता था तेरी गंदगी साफ करती थी और मतलब तेरा बिस्तर धोकर ठंडे पर खुद सोना और तुझे गर्म पे सुलाना, और जो तेरी खिदमत माँ ने की और जो बाप ने की खिदमत उस उन्होंने नहीं लिखा। अब यार ये वही से लिख रहा है, ये दिया और मैंने माँ बाप को दिया, तरके में वसूल करने का भी ये कह रहा है कि मैंने तो मर्जुल मौत में जो खर्चा किया वो भी लेके रहूंगा।
असल में ये दूसरे जो भाई बहन होते हैं उनको टोंट कटने के लिए भी बाज़ औक़ात इस तरह करते हैं कि भाई तुम सारी ज़िंदगी जो है ना वो मैं खिदमत करता रहा, और तुम जो है वो जब जिंदा थे तो तुम आते नहीं थे, खिदमत करते नहीं थे, अब विरासत का वक्त आया तो सारे के सारे तुम लेने के लिए बराबर का हिस्सा पहुँच गए। तो इस हवा जी
वो जो भाई बहन पहुँचे हैं अगर इंतकाल के वक्त फिर तरका लेने के लिए, तो उनको शरीयत ने इस बात के लिए गुंजाइश दी है, लेकिन अब ऐसे माहौल में भी अगर कोई बेटा निकाले कि तुमने तो खिदमत नहीं की, आज आए हो तरका लेने के लिए, देखो मैंने अपने अम्मी अबू पर इतना खर्चा किया, तो उसको क्या ये ऐसे मौके पर भी अपनी खिदमत बताना या जताना मुनासिब रहेगा?
मुनासिब भी नहीं होता, बाद में भी मुनासिब नहीं होता, असल में आमतौर पर ऐन उस वक्त तो नहीं होता, होता तो बाद में ही है जब इस तरह के मामला खड़े होते हैं। लेकिन साथ ही साथ ये भी इरशाद फरमाएं कि एक बेटा एक बेटी जो है वो माँ बाप की या माँ बाप में से किसी एक की खिदमत कर रही है, उसे देखते हैं वो खिदमत कर रहा है तो फिर उसके बाद वो बिल्कुल बेपरवाह हो जाते हैं, तो ऐसों के लिए आप क्या इरशाद फरमाएं?
ये भी गैर गलती है कि एक बच्चा या बच्ची शौक से खिदमत कर रहे हैं या जज्बा है कि मेरी माँ है मेरा बाप है, तो दूसरों को इससे मतलब पीछे हट जाना कि भले करती है ना बेफिक्र है, नहीं सबको मिलकर खिदमत करनी चाहिए, अगर ये सवाब कमाने का मौका है और माँ बाप की खिदमत करके जन्नत सबको हासिल कर लेनी चाहिए, खासकर ये आखिरी दिनों में जब अंदाजा हो जाता है कि आप ये मतलब शायद बचेंगे नहीं, उस वक्त तो बिल्कुल सारी मसरूफियात छोड़कर माँ बाप की खिदमत में लग कर किसी तरह भी जन्नत हासिल कर लेनी चाहिए, माँ बाप की खिदमत का सिला जन्नत है।
कल आपने कितनी प्यारी बात बताई थी कि बेटा अपने वालिद को लेकर मक्के चला गया ना, तो बहुत मजा आया, क्या
हैरत अंगेज वाक्य है,
इतने ऐसे
कल ही सुना है तुम्हें,
कल ही बता रहा
हूं। हमारे दोस्त थे साहिब भाई, उनके वालिद सब सख्त बीमार हो गए, बिल्कुल यानी कि वो एंड वाली बीमारी थी ज़ईफ़ी, और तो मैंने उनसे अर्ज कर दिया कि बारगाह रिसालत में सलाम अर्ज करना, इनके वालिद साहब को कह दिया वो करीब करके, साईं भाई करीब थे बोला भी है गए अब नहीं बचेंगे, खैर वो सलाम का कह सकते हैं कोई दुनिया से रुखसत हो रहा उसको, सरकार को मेरा सलाम अर्ज करना, कब्र में तो सरकार की ज़ियारत होती है ना सल्लल्लाहु अलैहि वसल्लम। अच्छा अब हुआ ये कि वो बेटा जो था ना ये बड़ा दीवाना, तो उसने बस आखिरी उम्र है मेरे वालिद साहब की, तो इन्होंने कहा कि अबू उम्रे पे चलते हैं, खैर वो उसको तैयार किया अपने वालिद को और जूं तू करके उसको उम्रे के लिए ले गया, मैं भी साथ था, हम लोग सब साथ गए उम्रे के लिए, तो वालिद साहब तो बेचारे थे ही रिटायर जिंदगी से, मतलब अब वो टाइम इनका पूरा था, लेकिन वो कंधों पे उठा उठा कर अपने अब्बू को ये फिरा रहे थे, और एहराम भी हुआ और सब कुछ हुआ, मक्के शरीफ में भी कंधे में उठा रहे अपने बाप को, और आखिरकार वालिद साहब ने दम तोड़ दिया मक्के शरीफ में दम। तो ये चाहते थे कि मदीने शरीफ में वालिद साहब का दम टूटे, मक्के मिल जाए, लेकिन बहरहाल नसीब तो मदीने शरीफ मक्का पाक में, ये मक्का पाक में अल्लाह का शहर है, बड़ा बाबरकत शहर है, तो वहां इनकी वफात हुई इनके वालिद साहब की। तो वही कहते देखो ये भी एक बेटा था, एक बेटा ये भी है कि मुझे पैसे दो, मैंने केले खिलाए थे, मैंने आड़ू दिए थे, मैंने सेब दिए थे, अब्बू के लिए दवा मैंने प्रोवाइड की ला कह दी थी वगैरह, यानी कि हैरत की बात है।
हुजूर मैं एक दवा हॉस्पिटल से कहीं हॉस्पिटल गया हुआ था किसी वजह से, तो मैं जब निकल रहा था तो दो तीन नौजवानों ने कहा कि जरा हमारे वालिद साहब को दम कर दें, तो मैं गया दम करने के लिए। तो दम करते के बाद जब मैं बाहर निकला तो इनमें से एक ने कहा कि काफ़ी टाइम हो गया वाली सब हॉस्पिटल में और सारे अखराजात भी बहुत हो रहे हैं, दुआ कर दें। अब समझ गए वो क्या दुआ करा रहे थे। ऐसा दिल में कहा पहले बताते थे कि यार ये ऐसे हैं कि वाली साहब के लिए ठंडा होने की दुआएं कर रहे हैं, खर्चा बहुत बढ़ गया है, ऐसी भी औलादे।
वो तो एक बार बहुत पुरानी बात है, एक अधेड़ उम्र के साहब थे, इनके वालिद साहब बूढ़े थे, वो फोत हो गए, तो मैंने ताजियत की, अल्लाह आपको सब्र अता फरमाए, और सला जो ताजियत करते हैं, तो उसने गुफ्तगू ऐसी की कि जिसका मफहूम ये निकल रहा था यार बड़ी मुश्किल से बूढ़े बाप ने जान छोड़ी, यार ये ऐसा लगता है कि तुम वापस ने कहा खैर। वो उससे मैं बड़ा मतलब बेड इंप्रेशन लिया मैंने उस आदमी का, हाँ झटका लगे ना। अब मुझे गालिब गुमान अगलब गुमान है कि वो जिंदा नहीं होगा, वो आदमी भी फोत हो गया होगा, पता नहीं बेटों ने उसके बारे में अब क्या सोचा होगा, जब वो अधेड़ उम्र के थे मैं जवान था, अब उनका बचना बाजार उम्मीद नहीं है, अल्लाह गरी के रहमत करे, मुसलमान थे लेकिन क्या सोचे यार। सल्लल्लाहु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
अहमद रजा तारी बात कर रहा हूँ। प्यारे प्यारे मेरा अल्लाह सुनना, इस्लाम के 5 पिलर्स हैं जिनको मुसलमान फॉलो करते हैं। दुआ भी अहम इबादत है, लेकिन एक इबादत ऐसी है जिसका हमें इरशाद तो मिलता है हम कर नहीं सकते। قال رسول الله خاتم النبيين صلى الله عليه وسلم अली का चेहरा देखना भी इबादत है। प्यारे प्यारे मीरा ने सुनना, इस इबादत को हम कर सके ऐसा वजीफा इरशाद फरमा दीजिए। जज़ाकअल्लाहु खैरा।
अब ख्वाब में भी देख ले तो उसको हम इबादत कैसे कहें? सरकार सल्लल्लाहु अलैहि वसल्लम ने जब फरमाया तो हजरत अली भी हयात थे, तो ये जाहिरी तो ये समझ में आ रहा है कि वो हयात थी के मौके पर दीदार का था। ये इबादत अब तो नहीं हो सकती, जैसे आप कोई सहाबी नहीं बन सकता क्योंकि दुनिया इबादत करे, रात को सोए न दिन को खाए पिए, हर वक्त इबादत में लगा रहे, तब भी वो सहाबी का दर्जा नहीं पा सकता। सहाबी इतना बड़ा रुतबा पाता है, उसको ये सादत मिली है कि उसने ईमान के साथ दीदार मुस्तफा किया है सल्लल्लाहु अलैहि वसल्लम, एक लम्बे की सोबत इख्तियार की, अगर दीदार नहीं पाया तो। जैसे हजरत अब्दुल्ला बिन उम्मे मक्तूम रजी अल्लाह उन्हु सहाबी थे लेकिन नबी ने थे, सरकार की एक घड़ी की सोबत पाई जिसने ईमान के साथ, और दुनिया से ईमान के साथ रुखसत हुए वो सहाबी है। तो अब ये कहें दुनिया इधर की उधर हो जाए कोई सहाबी का रुतबा नहीं पा सकेगा। और भी कई सूरतें गौर करें तो शहादतों की है कि हम नहीं पा सकते, तो चलो जिनका मौका मिला वो तो उसकी जिद्दोजहद तो करें, उसकी कितनी करते जिद्दोजहद। जिक्र अली भी इबादत है बेशक, वो कर सकते हैं। और मैंने इसी नियत से वो हजरत अली का कॉल बयान किया था, आज ये इबादत है जिक्र, इस नियत से नहीं कि हजरत मौला अली का आज दिन है, मुनासिबत से मैंने वो हदीस से पाक सुनाई थी दुरूद पाक की फजीलत, खुद इनका कौल है ये मौला अली का रज़ी अल्लाह ताला अन्हु। अब जिक्र अली तो हो ही गया ना, मजीद अल्हम्दुलिल्लाह।
امیر اہل سنت سے عرض ہے جب حضرت علی نے مٹھی پر دم کیا وہ کیا تھا اور کیا ہو گیا؟
یہ لکھا ہوا واقعہ یوں ہے کہ ایک بار کسی بھکاری نے کفار سے سوال کیا، انہوں نے مذاقاً امیر المومنین حضرت سیدنا مولا علی شیر خدا رضی اللہ عنہ کے پاس بھیج دیا جو کہ سامنے تشریف فرماتے، اس نے حاضر ہو کر دست سوال دراز کیا، آپ نے 10 بار درشی پڑھ کر اس کی ہتھیلی پر دم کر دیا اور فرمایا مٹھی بند کر لو اور جن لوگوں نے بھیجا ہے ان کے سامنے جا کر کھول دو۔ کفار ہنس رہے تھے کہ خالی پھونک مارنے سے کیا ہوتا ہے، مگر جب سائل نے ان کے سامنے جا کر مٹھی کھولی تو اس میں ایک دینار تھا، یہ سونے کا سکہ ہوتا تھا، ایک دینار تھا۔ یہ کرامت دیکھ کر کئی کافر مسلمان ہو گئے۔ حوالہ راحت القلوب صفحہ نمبر 142 142، یہ اہل چشت کا ہے کتاب ہے۔ مولا علی کی تو کرامتیں، سلطان الاولیاء یا لقب ہے ان کا سلطان الاولیاء، ان کے در سے ولایتیں تقسیم ہوتی ہیں۔ گوشت باغ بھی مولا علی کے مطلب ماتحت ہیں، غلام ہیں، گوشت باغ ہو یا جو بڑے سے بڑا ولی ہو، یہ کسی صحابی کے رتبے کو پہنچ ہی نہیں سکتا۔ ہم تو بہت بڑی ہے، بہت بڑی ہے، بہت بڑی ہے، ہم تو ان کے ایک ناخون پاک کا بھی ذکر خیر کرنے کا حق ادا نہیں کر سکتے۔ یا یہ بھی دیکھ لیں کہ بعض لوگ یہ دم درود کو نہیں مانتے نا، دم کرتے ہیں مریضوں کو، ایسے کیا ہوتا ہے؟ اور دم کرنے کا تو حدیثوں میں تذکرہ موجود ہے، مسلمان کو تو انکار کرنے کی کوئی صورت ہی نہیں ہے۔ روایتیں باقاعدہ کہ یہ پڑھ کے دم کر دو، وہ پڑھ کے دم کر دیا، تو اس طرح صحابہ کرام نے دم کیے، اس کے واقعات ہیں حدیثوں میں۔ سورہ فاتحہ کو تو سورہ شفا ایک نام ہے اس کا، تو صلو علی الحبیب صلی اللہ علی محمد۔
امیر علیہ سنت سے میرا یہ سوال ہے کہ میری ہمشیرہ کے لیے میری والدین نے 2 برس سے جہیز بنا کر مکمل تیار کر کے رکھا ہوا ہے جس میں زیورات بھی ہیں، تو کیا اس پر زکوٰۃ بنتی ہے؟ اگر زکوٰۃ بنتی ہے تو وہ زکوٰۃ کس نے ادا کرنی ہے، میرے والد صاحب نے یا میری ہمشیرہ نے؟ برائے کرم جواب ارشاد فرما دیجیے۔
جو اس کا مالک ہے، خالی یہ نیت کر لی کہ ہم اس کو جہیز میں دیں گے اور ہے باپ کے ہی قبضے میں اور مال بھی باپ کا ہے، تو باپ پر ہی آئے گی زکوٰۃ اگر شرائط پائے گئے تو، اگر بہن کو دے دیا ہے اس کو مالک بنا دیا ہے تو پھر یہ کہ پھر بہن پر آئے گی، ہے نا، پھر شرائط پورے ہو تو بہن زکات دے گی اس میں سے۔
بہن کہتی ہے کہ میرے کو تو ابو نے دیا ہے، میرے کو تھوڑے کو پیسے رکھے ہوئے کہ میں کہاں سے دوں گی،
تو کل تو ملازمین کہیں گے ہم کو سیٹ نے دیے تنخواہ، ہم گائے گی زکات، پھر میں کہوں گا مجھے تو اللہ نے مال دیا، میں گائے کو زکات دوں، تو یہ تو کوئی بات ہوئی یار۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
اگر کوئی بندہ بہت سارے قرآن شریف پڑھ کے رکھ لے اور کلمہ شریف بھی پڑھ کے رکھ لے، جب وہ فوت ہوگا اس کو بخش دیا جائے، کیا ایسا کرنا جائز ہے؟ جو آپ ارشاد فرما دیجیے، جزاک اللہ خیرا۔
جب بندہ پڑھتا اللہ کی رضا کے لیے تو ثواب تو اس کو مل جاتا ہے، اب اسی کا ثواب اس کو بخش دیا جائے، اس
میں سوچ بنی ہوئی ہے، بعد میں پتہ نہیں کوئی کرے نہ کرے تو ہم پہلے سے رکھ لیں، ہمارے مرنے کے بعد ہمیں ملے گا، تو ویسے ہی مل چکا اگر
قبول ہو گیا تو۔ کوئی کرے یا نہ کرے، وہ جو ہم نے پڑھا ہے وہ کون عیسیٰ علیہ السلام کرے گا؟ اس کے کرنے سے عیسیٰ علیہ السلام ہوگا نہیں نا، جبکہ اس کے پاس تو ہے نہیں، تو آپ کو کیا بخشے گا وہ؟ تو جو پڑھتا اللہ کی رضا کے لیے پڑھے تو وہ جمع ہوتا رہے گا، اب اپنے نامہ اعمال میں اب بخشنے کی ضرورت نہیں ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
امیر اللہ سنت کی بارگاہ میں عرض ہے کہ مسجد بیعت کی نیت کر لی اور اب اس میں اسلامی بہنیں اعتکاف کر رہی ہیں، تو کیا وہ دوران اعتکاف مسجد بیعت کو بڑھانے کی نیت کر سکتے ہیں؟ مثلا آدھے کمرے میں نیت کی اور اب اعتکاف میں بیٹھ گئی اور ضرورت محسوس ہوئی، تو پورے کمرے کو مسجد بیعت کی نیت کر سکتے ہیں؟ رہنمائی فرما دیجیے گا، جزاک اللہ خیر۔
جی ہاں کر سکتے ہیں، اب بعد میں بڑھا سکتے ہیں، ابھی بھی اس کو بڑھا سکتے ہیں۔ یہ عام جو مسجد ہے نا، ان کے اور ان کے احکام میں فرق ہے، نیت کر لی پھر بدل دی تو ختم ہو گئی، پھر نیت کر لی تو پھر ہو گئی، और घर बड़ा तो 10 जगह पर नियतें कर सकते हैं, यहाँ भी मस्जिद है बैत, वहां भी मस्जिद है बैत, जहां जहां जो नमाज पढ़ता है उसको जगह मौफिक है, बहन को, भाई को, बेटी को, माँ को, तो वो अपने अपने बेशक मुसल्ले की जगह को भी कर सकते हैं कि यहाँ मेरी मस्जिद है बैत, तो यूं भी हो जाएगा। मस्जिद बैत की नियत आसान है, किराए की जगह में भी हो सकती है, कहीं मेहमान ठहरे हैं तो वहां कर सकते हैं, अगर कोई नौकरी करता है अपने ऑफिस में, भले मालिक नहीं है उसका, वो नौकरी करता है ऑफिस में, वो जगह फिक्स कर सकता है कि यहां मैं मेरी मस्जिद बैत। सल्लु अलैल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
रमजान रहमत का सामान, रमजान शी